यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल भयो। भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकासका आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले हिजै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमै भएको भेटवार्तामा नेपाल र चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन गर्ने एवं विकासका साझेदारीलाई वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। पाकिस्तानको ब्रोड पीकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, त्यसै गरी ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरबेजको उडान मार्फत अपरान्न 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर्वबहादुर गुरूङ युक्तको शव भने साउन 21 गते नै नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एकजना नेपाली, एकजना पाकिस्तानी र एकजना अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको पाकिस्तानको विदेश मन्त्रालयलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेको प्रश्नमा जवाब दिनुहुँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा चासो राख्ने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। त्यस्तै प्रतिनिधि सभाको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै कानून मन्त्री गौतमले जनताले तिरेको करको समुचित र मिदवेय प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्नका लागि विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागि जानकारी दिनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पात्रलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजिएको स्पष्ट पार्नुभयो। बैठकमा सभामुख टोलप्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डा सोनी वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बैठक बोलाइएको छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। त्यसै गरी आजै 2 संसदीय समितिको बैठक पनि बस्दैछ। बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ़दै गएपछि त्यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङ प्रस्तावक रहनु भएको प्रस्तावको समर्थकमा एमालेका सचेतक नीता घतानी, नेकपाका सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आर्यन राई हुनुहुन्छ। प्रस्तावमा बाँदर र बन्देलका कारण किसानको उत्पादन, आमदानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख गरिएको छ। यो समस्या अब मानव वन्यजन्तु द्वन्दमा मात्र सीमित नरहेको प्रस्तावमा उल्लेख गरिएको छ। बाँदर तथा जंगली बन्देल व्यवस्थापनका लागि समयसीमा र आवश्यक बजेटसहित संघ प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी राष्ट्रिय कार्ययोजना बनाउनु पर्ने प्रस्तावमा उल्लेख गरिएको छ। प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम बढ़ाएको हिजो बताउनु भएको छ। हिजो भएको सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले विक्रम सम्वत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी सरकारसँग नरहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिटहरू स्थापना गर्ने गरी सरकार अघि बढ़ेको जानकारी दिनुभयो। उहाँले सड़क दुर्घटनामा घाइते भएका नागरिकहरूको उपचारका लागि काठमाडौँ ल्याउनु पर्ने बाध्यता अन्त्य गर्न देशका विभिन्न स्थानमा समयमै उपचारको व्यवस्था गराउने नीति अनुसार सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ़ेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ़ाइसकिएको जानकारी दिनुभयो। मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट योजना अघि बढ़ाइएको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारीको योजना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो। उहाँले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति ल्याइएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षीसँग नडराउन, सम्वाद गर्न र आलोचनालाई सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटना जुनसुकै कारणले भएको भए पनि त्यहाँ निधन भएका नेपाली नागरिकका सन्दर्भमा कुरा राख्दै आफ्ना नागरिकको जीवधनको रक्षा सरकारले गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हिजो राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। त्यसैगरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कानूनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई हिजो निर्देश गरेको छ। नेपाली कांग्रेसले खाना पकाउने ग्यासको आयात बढ़ाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाई जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हिजो बोल्ने नेताहरूले ग्यासको विकल्पमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चूलो लगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गर्नुभयो। बैठकमा नेताहरूले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालो बजारी र बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। कांग्रेसले साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थन मूल्यले पाउने ग्यारेन्टी गर्न र सीमावर्ती क्षेत्रका किसानले भोग्नु परेको शास्तिको स्थायी समाधान गर्न पनि माग गरेको छ। सभापति गगन थापाको सभापतित्वमा साउन 24 गतेदेखि जारी बैठकमा हिजो 22 केन्द्रीय सदस्यहरूले धारणा राख्नु भएको थियो। आज पनि कांग्रेस बैठक बस्नेछ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मंगल पर्व मनाइँदैछ। गठे मंगललाई घण्टा कर्ण पर्व पनि भनिन्छ। आज काठमाडौँ उपत्यका विभिन्न टोलटोलमा युवाहरू जम्मा भई साँझ आगो बालेर भूत भगाउने गर्दछन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठा मंगल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्य, निष्ठा र समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नु पर्ला भनेर सधैँ कानमा घण्टी झुण्डाएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो। उसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्दथ्यो। उसको गतिविधिबाट सर्वसाधारणहरू अत्यन्त आतंकित थिए। एक दिन घण्टाकर्ण मर्यो। ऊ मरेपछि खुशियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको काठमाडौँ उपत्यकाको किम्वदन्ती छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन हिजो पेश भएको छ। सुर्खेत जुम्ला सड़कमा ब्रेक फेल भएर अटो रिक्सा सड़कको पर्खालमा ठोकिँदा हिजो एकजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कालीकोटको महाबई 5 गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रदेश प्रहरीको कार्यालय सुर्खेतले जानकारी दिएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय उच्च जोखिममा परेको र 11 घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरले जानकारी दिनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 हिस्तानको फेकण्डे भीर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 घर परिवार जोखिममा परेका छन्। र कोलम्बियामा हिजो साँझ गएको 7.4 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 111 जनाको मृत्यु पुष्टि भएको छ। ठूलो संख्याका मानिसहरू भग्नावशेषमा फँसेको आशंका गरिएकाले मृतकको संख्या बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको केन्द्रबिन्दु ढक्का पश्चिमी कोलम्बियाको सयौं माइल टाढासम्म तथा छिमेकी मुलुक भेनेजुएला, इक्वेडर तथा पानामासम्म महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब 55 किलोमिटर टाढा रहेको पेरेरिया शहरमा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय संचार संस्था बीबीसीले उल्लेख गरेको छ। उक्त महानगरमा मात्र कम्तीमा 40 जनाको मृत्यु भएको र 65 भन्दा बढ़ी भवनहरू भत्किएको अधिकारीहरूले जनाएका छन्। कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे ला स्प्रिएलाले राष्ट्रिय विपदको घोषणा गर्नुभएको छ। भूकम्पपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले कोलम्बियालाई सहयोगको प्रस्ताव गरेका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।